Sí. Schön. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد المبارك وسلم. اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه. اے اللہ ہمیں حق دکھا جیسے کہ وہ واقعی ہے اور ہمیں اس کے اوپر عمل کرنے کی توفیق عطا فرما, اور ہمیں باطل دکھا جیسا کہ وہ واقعی ہے اور ہمیں اس سے بچنے کی توفیق عطا فرما. ربنا زدنا علما, اے ہمارے رب ہمارے علم میں اضافہ فرما. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. تو کل ہم نے پہلی کتاب اس پہلا چیپٹر سمجھ لیں تسیل بہشتی زیور میں کتاب الایمان والعقائد, اس میں عقیدوں کا بیان مکمل کیا تھا. اس کے بعد پیج نمبر 47 کے اوپر ایک فصل انہوں نے ہیڈنگ ڈالی ہے. فصل جو ہوتی ہے وہ یعنی دو باتوں کے درمیان ایک امتیاز کرنے کے لیے فصل آتی ہے. جیسا کہ ایون قرآن کے اندر ہر دو صورتوں کے درمیان بسم اللہ الرحمن الرحیم لکھا جاتا ہے, وہ بھی دو صورتوں کے درمیان فصل کرنے کے لیے لکھا جاتا ہے, اور اس کو پڑھنا جو ہے وہ مستحب بھی ہے. تو یہ فصل میں فرماتے ہیں پیج نمبر 47 کے اوپر کہ اس کے بعد مناسب معلوم ہوتا ہے کہ بعض برے عقیدے اور بری رسمیں اور بعض بڑے بڑے گناہ جو اکثر ہوتے رہتے ہیں اور ان سے ایمان میں نقص آ جاتا ہے بیان کر دیے جائیں تاکہ لوگ ان سے بچتے رہیں. ان میں بعض بالکل کفر اور شرک ہیں اور بعض کفر اور شرک کے قریب ہیں, اور بعض بدعت اور گمراہی اور بعض فقط گناہ ہیں. ٹھیک ہے, تو یہ مختلف لیولز ہیں جو کہ اس چیپٹر کے اندر انہوں نے یا اس فصل کے اندر انہوں نے بیان کیے ہیں. جزاک اللہ. تو کفر و شرک کی باتوں کا بیان, ٹھیک ہے, پیچھے ہم نے عقائد پڑھ لیے. ان عقائد کے بھی ان عقائد کے بارے میں سوال وغیرہ ہو تو آپ ابھی بھی پوچھ سکتے ہیں. ایک سوال جو ہے وہ محمد زہیب مسعود انصاری صاحب کا آخر میں آیا تھا کل, وہ بہت دیر ہو چکی تھی تو اس وقت میں نے کلاس کو ختم کر دیا تھا, تو وہ سوال انشاءاللہ ہم ایڈریس کرتے ہیں. ٹھیک ہے, زہیب آپ مجھے یاد دلا دیجیے گا بعد میں بھی, ابھی میں ذرا پڑھ لوں اس کو تھوڑا. تو کفر و شرک کی باتوں کا بیان, ٹھیک ہے, اس میں انہوں نے وہ باتیں لکھی ہیں جو کہ کفر اور شرک میں انسان کو پہنچا دیتی ہیں. کفر کو پسند کرنا, ٹھیک ہے, یہ یعنی دل کے اندر کفر کے بارے میں اچھے نظریات رکھنا یا کفر کی کسی بات کو پسند کرنا, یہ انسان کو کفر میں پہنچا سکتا ہے. کفر کی باتوں کو اچھا جاننا, کفر کی باتوں کو اچھا جاننا میں ان کی عبادات آ جاتی ہیں کہ جیسے وہ جس طریقے سے عبادت کرتے ہیں تو اس کے بارے میں ایسے سوچنا یا ایسے کہہ دینا کہ جی ان کا جو طریقہ عبادت ہے کتنا اچھا ہے, یا ان کا طریقہ عبادت جو ہے وہ کتنا آسان ہے اور ہمارا طریقہ عبادت جو ہے اس کے اندر کتنی مشکلات ہیں. ٹھیک ہے, کتنا مشکل ہو جاتا ہے فجر کی نماز میں اٹھنا, تو کتنا اچھا ہوتا ہے کہ ہم بھی جو ہے نا وہ عیسائیوں کی طرح بس اتوار کے دن ایک دفعہ چرچ چلے جاتے اور سارا ہفتے کی عبادت جو ہے وہ ایک ہی دن نبٹ جاتی. ٹھیک ہے, تو اس طریقے سے ان کی باتوں کو اچھا جاننا یا ان کے ایک خاص انداز سے جو وہ شریف کو لے کر کے عبادت کرتے ہیں تو اس کو کہنا کہ جی یہ ان کو رکو نہیں کرنے پڑتے ہیں, ان کو سجدے نہیں کرنے پڑتے ہیں, ان کو وضو نہیں کرنا پڑتا ہے. ٹھیک ہے, بس شریف اٹھائی اور سامنے رکھی اور بس جو دعا مانگی تھی وہ مانگ دی, چند گانے گا لیے. جیسے ان کے یہاں چرچ کے اندر جو ان کے یہاں گانے گائے جاتے ہیں چرچ کے اندر, تو جو صاحب ہیں جو ایسی بات کہہ رہے ہیں تو وہ گانوں کو پسند کرتے ہیں, تو ان کو چرچ کے اندر جو گانے کا سٹائل ہوتا ہے وہ بھی اچھا لگنا شروع ہو گیا کیونکہ موسیقی سے ان کو دلچسپی تھی, اچھی لگتی ہے موسیقی ان کو. تو ہمارے یہاں تو مسجدوں کے اندر گانے نہیں گائے جاتے. ٹھیک ہے, تو ایسی یہ چیزیں ہوں گی. پھر کفر کی باتوں کو اچھا جاننا, ایک منٹ. اچھا کسی دوسرے سے کفر کی کوئی بات کرانا, ٹھیک ہے, یعنی کسی دوسرے کو مجبور کرنا یا اس کو کہنا کہ تم یہ کفر کا کام کرو, تو دوسرے کو کرنے کے لیے کہہ رہے ہیں, تو اس کا مطلب یہ ہے کہ ہم اس کو برا نہیں سمجھتے, ٹھیک ہے, یعنی اس کو پسند کرتے ہیں دوسرے کو کرنے کے لیے کہہ رہے ہیں, یا یہ کہ کسی کو مجبور کر رہے ہیں, ظلم کر کے کسی کو مجبور کر رہے ہیں کہ وہ کفر کی کوئی بات کرے, ٹھیک ہے, تو دوسرے سے کروانا جو ہے اس کے اندر ڈبل گناہ ہو گئے, ایک تو یہ کہ ہم کفر کا سبب بن رہے ہیں, ٹھیک ہے, اور دوسرا اس کے اوپر ظلم کر رہے ہیں, ٹھیک ہے, تو کفر کا سبب بننا یہ ہمیں کفر کے اندر ڈالنے کے لیے کافی ہے, ٹھیک ہے, لیکن اس کے اوپر ہم مزید ظلم بھی کر رہے ہیں. کسی وجہ سے اپنے ایمان پر پشیمان ہونا کہ اگر مسلمان نہ ہوتے تو فلاں بات حاصل ہو جاتی, مثال کے طور پر کسی ویسٹرن کنٹری نے یا کسی ڈیولپڈ کنٹری نے جہاں پہ بڑا اچھا لائک اسٹینڈرڈ آف لیونگ ہے, ٹھیک ہے, جیسے فار ایگزامپل آج کل جو ویسٹرن یورپین کنٹریز ہیں وہاں پر اسلام کو بہت زیادہ اپریس کیا جا رہا ہے, اور بہت وہ لوگ اپنے لاز وغیرہ اس طرح کی بنا رہے ہیں کہ آپ اسلام کی بنیادی باتوں پر بھی عمل کرنا آپ کے لیے مشکل ہوتا جا رہا ہے, وہاں پر عورتوں کے لیے پردہ کرنا مشکل ہوتا جا رہا ہے, اور اسکول کی لڑکیاں جو ہیں ان کو مجبور کیا جا رہا ہے کہ وہ لڑکوں کے ساتھ مکسڈ سوئمنگ پولز کے اندر سوئمنگ کریں, اور سوئمنگ کرنا جو ہے وہاں پر اسکولس کے اندر ضروری ہے, مینڈیٹری ہے سوئمنگ لیسنس لینا, ٹھیک ہے, تو اس طرح کی مجبوری کی جا رہی ہے. تو اب جو ہے وہ اس ملک کے اندر کوئی جانا چاہتا ہے, سوئٹزرلینڈ میں فار ایگزامپل کوئی جانا چاہتا ہے کہ جی وہاں پہ بڑی اچھی جاب مل رہی ہے, تو اب وہ دل کے اندر یہ سوچ رہا ہے کہ اگر میں مسلمان نہ ہوتا تو پھر یہ رکاوٹیں نہ ہوتی میرے لیے کہ وہاں پہ جا کر کے جو ہے مجھے ایسا کرنا پڑے گا, اور میرا مسلمان نام اس کے آڑے آ رہا ہے, میری مسلمان ملک کی جو سٹیزن شپ ہے وہ آڑے آ رہی ہے. تو اس طرح سے نا اسلام کے اوپر ایمان کے اوپر پشیمان ہونا کہ اگر مسلمان نہ ہوتا تو یہ رکاوٹیں نہ ہوتی میرے راستے میں, تو یہ بھی بات جو ہے وہ اس کو کفر میں پہنچا دے گی. اولاد وغیرہ کسی کے مر جانے پر رنج میں اس قسم کی باتیں کرنا کہ اللہ تعالیٰ کو بس اسی کا مارنا تھا, ایسی بات کہنا کہ اللہ تعالیٰ کو بس اسی کو مارنا تھا اور کوئی نہیں ملا تھا اللہ کو مارنے والا, دنیا بھر میں مارنے کے لیے بس یہی تھا, میرا بیٹا ہی رہ گیا تھا مارنے کے لیے اللہ تعالیٰ کو نعوذ باللہ. یا اس طرح سے بھی کہہ دینا کہ اللہ تعالیٰ کو ایسا نہیں کرنا چاہیے تھا, یعنی اللہ تعالیٰ کے ایڈوائزر بن گئے, اللہ تعالیٰ کو سکھا رہے ہیں سمجھا رہے ہیں کہ ایسے نہیں ایسے کرنا چاہیے تھا, میرے بیٹے کو نہیں ماننا چاہیے تھا, کچھ اور کر لیتے, ٹھیک ہے, نعوذ باللہ. یا ایسا کہنا کہ ایسا ظلم تو کوئی نہیں کرتا جیسے تو نے کیا, اللہ سے ایسے کہنا میرے بیٹے کو مار دیا, میری بیٹی کو مار دیا, میرا گھر اجاڑ دیا, میرا گھر ٹوٹ گیا, ٹھیک ہے. یا اس طرح سے کہنا کہ اللہ تعالیٰ اور رسول صلی اللہ علیہ وسلم کے کسی حکم کو برا سمجھنا, شریعت کی کسی حکم کو برا سمجھنا, اللہ اور اللہ کے رسول کے حکم کو ہی شریعت کہا جاتا ہے, ٹھیک ہے, تو شریعت کی کسی حکم کو برا سمجھنا, اس میں عیب نکالنا, ٹھیک ہے, جس طرح سے چند مثالیں بھی آپ کے سامنے رکھی تھی, اور اس طرح کی اور بھی بہت ساری چیزیں ہو سکتی ہیں کہ ان کے اندر عیب نکالنا, ٹھیک ہے, دین اسلام میں کیا ضرورت ہے, پردہ کیوں ضروری ہے, پردہ کیا فائدہ ہے, آج کل کی تعلیم اور تربیت اور ماڈرن اور ایک خوشگوار زندگی گزارنے کے راستے میں پردہ رکاوٹ ہے, اس طرح سے کہہ دینا, ٹھیک ہے. کسی نبی یا فرشتے کی تحقیر کرنا, مثال کے طور پر آج بدقسمتی سے کچھ کم عقل لوگوں کو لوگ کہا جائے یا پتہ نہیں کیا کہا جائے ان کو, کہ جنہوں نے نبیوں کے اوپر تحقیر شروع کر دی, نبیوں کے اوپر تنقید شروع کر دی. اب وہ تنقید جو ہے وہ علمی لیول پہ کرتے ہیں تو وہاں تک جو ہے وہ گناہ کہلائے گا, لیکن اگر وہ تحقیر کے درجے میں اس کو لے جائیں گے, یعنی ان کی حقارت بیان کرنا شروع ہو جائیں گے, تو پھر وہ کفر کے درجے میں ان کو پہنچا دے گا, ان پر عیب لگانا. تو اب یہ عیب لگانا والا معاملہ یہ بھی جو ہے وہ خطرناک معاملہ ہے, ٹھیک ہے, اس کی وجہ سے بھی کوئی کفر میں جا سکتا ہے. کسی بزرگ یا پیر کے بارے میں یہ عقیدہ رکھنا کہ ہمارے سب حالات کی اس کو ہر وقت ضرور خبر رہتی ہے, ٹھیک ہے, یہ عالم الغیب والا کانسیپٹ ہم نے کل ڈسکس کیا تھا. تو عالم الغیب جب نبی علیہ الصلوۃ والسلام کے لیے نہیں سوچ سکتے ہیں کہ وہ عالم الغیب تھے, تو کسی دوسرے بزرگ یا پیر یا شیخ یا کسی بھی اور انسان کے لیے اس قسم کی بات سوچنا یہ بھی کفر ہوگا, ٹھیک ہے, اس کو بھی غیب کا علم ہے کہ ہمارے احوال جو ہیں وہ اس تک پہنچتے رہتے ہیں, ہر وقت پہنچتے رہتے ہیں. یعنی کہ کبھی جس طرح سے ایک کشف اور الہام والی بات جو پہلے ڈسکس ہو چکی ہے وہ تو کبھی کبھار ہوتا ہے, اور وہ بھی جو ہے وہ ایک سرٹنٹی کے لیول پر نہیں ہوتا. ٹھیک ہے, 100% سرٹنٹی اس میں نہیں ہوتی, یقین کا درجہ نہیں ہوتا اس کے اندر. لیکن یہاں پر بات ہو رہی ہے کہ یقین کے درجے میں اس کو تمام احوال کی خبر ہوتی رہتی ہے. ٹھیک ہے, تو یہ جو ہے وہ کفر اور شرک کے لیول پہ پہنچا دے گا انسان کو. پھر اس کے بعد نجومی, پنڈت یا جس پر جن چڑھا ہوا ہو اس سے غیب کی خبریں پوچھنا یا فال نکلوانا, پھر اس کو سچ جاننا. ٹھیک ہے, فال نکلوانا یہ گناہ کبیرہ ہے. ٹھیک ہے, اور نجومی سے احوال پوچھنا, نجومی کے پاس جیسے کل بھی بات ہو رہی تھی کہ ہمارے اخباروں کے اندر نجومیوں کے بتائے ہوئے باتیں جو ہوتی ہیں, پیشنگوئیاں جن کو کہتے ہیں, وہ باقاعدہ اخبارات میں چھپتی ہیں, تو ایسی پیشنگوئیاں کو معلوم کرنا یہ تو گناہ کبیرہ کے درجے میں ہے. لیکن پھر ان کو سچ جان لینا کہ اس نے جو اپنے نجوم کے علم سے, نجم کہتے ہیں ستارے کو, تو نجوم ستاروں کہتے ہیں, تو نجومی وہ شخص ہوتا ہے جو کہ ستاروں کے ذریعے سے جو ہے نا وہ فیوچر کے حالات پتا کرنے کی کوشش کرتا ہے. تو اس کو سچ جاننا, کسی بزرگ کے کلام سے فال دیکھ کر اس کو یقینی سمجھنا. فال نکالنا جو ہوتا ہے وہ جس طرح رینڈملی لاٹس ڈرا کرنا جس کو کہتے ہیں, کہ جیسے مثال کے طور پر پرانے زمانے میں عرب لوگ جو ہے وہ تیروں میں سے فال نکالا کرتے تھے, تو پتہ نہیں تیروں کے اوپر کچھ لکھ دیتے تھے, جس طرح سے آج کل بچے کھیل میں نہیں کرتے ہیں کہ کوئی ایک چھوٹی سی چیز بناتے ہیں, اس کے اوپر ایک جگہ کچھ لکھ دیا, ایک جگہ کچھ لکھ دیا, ایک جگہ کچھ اور چیز لکھ دی, اور پھر اس چیز کو جو ہے وہ آپس میں رینڈملی جو ہے وہ موو کرتے ہیں, اور پھر اس کے اندر سے جو والی شکل سامنے آ جاتی ہے اس کو کھول کے دیکھتے ہیں کہ جی اس کے اندر کیا لکھا ہوا ہے. ٹھیک ہے, اور یہ وہاں پر بھی ہوتا ہے, یہ چائنیز ریسٹورینٹس میں جب آپ جاتے ہیں تو وہ آپ کو فارچون کوکی دیتے ہیں, تو وہ ایک فارچون کوکی جو ہے وہ اس کو سچ سمجھنا کہ یہ فارچون کوکی کے اندر جو لکھا ہوا ہے نا یہی ہونے والا ہے. ٹھیک ہے, یا پھر جو اخباروں کے اندر اس قسم کی چیزیں آتی رہتی ہیں ہمارے یہاں بھی, تو ان چیزوں کو سچ سمجھنا. کچھ لوگ باقاعدگی سے ان کو اسٹڈی کیا کرتے ہیں اور اپنی ویک کو جو ہے نا اس کے مطابق پلان کرتے ہیں کہ جی ہمارے جو برتھ ڈے ہے یا ہمارا جو برتھ اسٹون ہے اس کے لیے ابھی اخبار میں کیا چیزیں لکھی گئی ہیں, اگلا ہفتہ کیسا رہے گا, رائٹ, یہ ساری چیزیں آتی ہیں نا اخبار کے اندر. تو ان کو یقینی درجے میں اگر کوئی سمجھے گا نا تو یہ بھی کفر کے درجے میں پہنچ جائے گا. اگر یقینی درجے میں نہیں سمجھے گا, اگر ان چیزوں کے اوپر بس ایک تھوڑا اعتماد رکھے گا یا ان کی جستجو رکھے گا تو وہ گناہ کے درجے میں آئے گا. ٹھیک ہے, لیکن یقینی سمجھ لو نا یہ پھر کفر کے درجے میں پہنچا دے گا. کسی کو دور سے پکارنا اور یہ سمجھنا کہ اس کو خبر ہوگی, یعنی آپ نے کسی کو آواز دیا اور پھر یہ گمان کیا کہ وہ اتنے پہنچے ہوئے ہیں, اتنے بزرگ ہیں, اتنے نیک ہیں کہ میرے پکار جو ہے وہ ان تک پہنچ گئی ہوگی. ٹھیک ہے, کسی کو نفع نقصان کا مختار سمجھنا کہ یہ کنٹرول کرتے ہیں نفع اور نقصان. ٹھیک ہے, تو یہ اللہ تعالی کی صفت کو جا کے کسی انسان کو دے دی. کسی سے مرادیں مانگنا, ٹھیک ہے, چاہے زندہ ہو چاہے مردہ ہو, اس سے جا کر کے ڈائریکٹ مرادیں مانگنا کہ جی آپ میری مراد کو پوری کر دیجیے, میرے دل کی تمنا کو پورا کر دیجیے, میری دعا کو پورا کر دیجیے. روزی یعنی رسک, جاب وغیرہ, یا دکان کے اندر پروفٹ, بزنس کے اندر پروفٹ, اولاد مانگنا کسی سے, ٹھیک ہے, جیسے کہ مزاروں کے اوپر جا کر کے لوگ اولادیں مانگتے ہیں جو مزار کے اندر دفن ہوتے ہیں, چاہے نیک آدمی ہو چاہے جیسا بھی آدمی ہو. کسی کے نام کا روزہ رکھنا, ٹھیک ہے, کیونکہ روزہ رکھنا ایک عبادت ہے اور یہ صرف اور صرف اللہ کے لیے جائز ہے, اللہ کے علاوہ کسی کے نام کا روزہ نہیں رکھا جا سکتا. کسی کو سجدہ کرنا, سجدہ یہ نبی علیہ الصلوۃ والسلام سے پہلے انسانوں کے لیے جائز تھا, جیسے کہ یوسف علیہ السلام کو ان کے بھائیوں نے سجدہ کیا, اور وہ سورہ یوسف کے اندر ذکر بھی ہے, اور اس کے علاوہ دیگر مقامات کے اوپر بھی ذکر ہے. لیکن نبی علیہ الصلوۃ والسلام کی شریعت کے اندر کسی بھی غیر اللہ کو سجدہ کرنا یہ حرام قرار دے دیا گیا. کسی کے نام کا جانور چھوڑنا یا چڑھاوا چڑھانا, تو یہ سب اتنی ساری اس کے اندر چیزیں ہیں کہ الحمدللہ ہمارا کبھی ان سے واسطہ بھی نہیں پڑا, تو اس وجہ سے ہر چیز کو پراپرلی ایکسپلین کرنا ممکن بھی نہیں. پتا نہیں جانور چھوڑنے سے جانور جو ہے وہ آزاد کر دینا کہ جی میں نے اس کے نام پہ آزاد کیا, شاید اس کا یہ مطلب ہوتا ہے, या मज़ारों के ऊपर जो चढ़ावे चढ़ाते हैं कि भाई ये इसके नाम की चादर है या उसके नाम का सदका है, मज़ार के ऊपर जाकर के वहां के मुजावर को जो वहां का केयर टेकर होता है उसको दे दिया। किसी के नाम की मिन्नत मानना, किसी के नाम की मिन्नत मानना कि जी मैं उसके नाम की मिन्नत मानता हूं, ठीक है। मिन्नत मानना हराम नहीं है कि अल्लाह ताला से कोई ये कहे कि अल्लाह अगर ये आपने मेरा मसला दूर कर दिया ना तो मैं इतने रोजे रखूंगा या मैं इतना खैरात करूंगा, ठीक है। ये यानी ये हराम नहीं है, ये मना नहीं है, लेकिन ये इतना ज्यादा पसंद भी नहीं उन्होंने ने किया है, ठीक है, लेकिन हराम नहीं है। लेकिन किसी अल्लाह के अलावा किसी और के नाम की मिन्नत मानना, ठीक है, किसी की कब्र या मकान का तवाफ करना, नेशनल एंथम के रिस्पेक्ट में खड़ा होना, क्या कुफर के दर्जे में आएगा? यहां पर वैसे लिखा हो तो नहीं है नेशनल एंथम के लिए खड़ा होना। नेशनल एंथम के लिए खड़ा होना जो है वो कुछ भाई बहन तो हमारे ऐसे हैं जो कि उनके नजदीक तो शायद ये वाकई कुफर के दर्जे में आएगा, लेकिन हमने कभी उलमा से इस तरह की बात नहीं सुनी है। किसी की कब्र या मकान का तवाफ करना, अल्लाह ताला के हुक्म के मुकाबले में किसी दूसरी बात या रस्म को मुकद्दम रखना, ठीक है। तो अल्लाह ताला के एक एक हुक्म है, शरीयत है, और उसके बदले में जो है वो किसी दूसरी की बात या रस्म को ज्यादा मुकद्दम रखना, यानी कंपेयर करके फिर अल्लाह के हुक्म को कम दर्जे पर रखना और दूसरे के हुक्म को ज्यादा दर्जे पर रखना। कोई मौलाना आए तो उनकी तंजीम में खड़े हो सकते हैं जी, किसी के अदब के अंदर खड़ा हो जाना उसकी दीनी हैसियत की वजह से या उसकी उम्र की बुजुर्गी की वजह से उसके लिए खड़ा हो जाना, ये खड़ा होना किसी ताजीम के अंदर ये मना नहीं है, ठीक है। लेकिन उस शख्स को लोगों से एक्सपेक्ट करना कि लोग मेरे लिए खड़े हों ये मना है, ठीक है। तो ये जो खड़े होना वाला फेल है ना, इस फेल को आप दो डायरेक्शन से देख सकते हैं, दो एंगल से। एक है कि जिसके लिए खड़ा हुआ जा रहा है वो उसको क्या समझ रहा है, वो उसको कैसे देख रहा है, और एक एंगल है कि जो खड़ा हो रहा है ताजीम में, ठीक है। तो ये दो एंगल्स हैं। तो इन दो एंगल्स के बारे में ये है कि जो बुजुर्ग है या शेख है या आलम है या खानदान का बुजुर्ग है, दादा है, नाना है, दादी है, नानी है, तो उनको ये करना चाहिए कि जो उनके लिए खड़े हो रहे हैं ना उनको बिठाने की कोशिश करें कि नहीं नहीं खड़े ना हो, खड़े ना हो, ठीक है। इसका भी सबूत मिलता है, ठीक है, हमने सुना है, मैंने कोई हदीस पढ़ी नहीं है कि इसका भी। आप बार बार जी जी क्यों लिख रहे हैं जी साहब, इसकी जरूरत नहीं है, ठीक है। अगर आप ये बार बार लिखेंगे ना तो जो मैसेजेस स्क्रीन के ऊपर है ना वो फिर स्क्रोल अप हो जाएंगे, वो फिर नजरों से छुप जाएंगे, तो हो सकता है कोई ऐसा अहम मैसेज हो जिसको कि हम बाद में पढ़ना चाहें, ठीक है। तो ये आप ना करें प्लीज, जज़ाकुमुल्लाह। तो उनको चाहिए कि बिठाएं, ठीक है, लेकिन जो खड़े होने वाले हैं उनको जो है ना इज्जत की खातिर उनकी यानी ये सारी जो बातें हैं तो वो इज्जत के काबिल हैं, ये बातें, किसी का दीन का इल्म, किसी का तकवा, किसी की बुजुर्गी, ठीक है, तो उनको चाहिए कि वो खड़े हो किसी के लिए, ठीक है। तो ये इसी तरह की बात हुई है कि बजाहिर कहीं पे हम कोई हदीस पढ़ लेते हैं तो उससे हम उसका कोई मतलब निकाल लेते हैं, लेकिन दीन को जो है वो किसी एक हदीस की बेसिस पर नहीं समझा जाता है। दीन के अंदर आदाब वगैरह जो है ये पूरा ओवरऑल एक स्ट्रक्चर होता है दीन का, जिसके अंदर के नेकों का अमल भी शामिल होता है, हदीस भी शामिल होती है, कुरान भी शामिल होता है, उसके अंदर सहाबा का अमल भी शामिल होता है, ताबीन का अमल भी शामिल होता है, ठीक है। तो सिर्फ एक हदीस की बेसिस पर हम दीन के अंदर जो है ना वो फाइनल जजमेंट्स नहीं पास कर सकते हैं। हाँ, अगर किसी मामले के अंदर सिर्फ एक ही बात आई है तो फिर उसकी बेसिस के ऊपर उलमाए कराम जो फकीह होते हैं वो फिर कुछ जजमेंट पास करते हैं, ठीक है, लेकिन उमूमन ऐसा इतना आसान नहीं होता। तो अल्लाह ताला के हुक्म के बारे में किसी दूसरे बात या रस्म को मुकद्दम रखना, किसी के सामने झुकना या तस्वीर की तरह खड़ा रहना, एक मिनट, जी, किसी के सामने झुकना या तस्वीर की तरह खड़ा रहना से ये समझा जाएगा कि जिस तरह रुकू जो होता है नमाज का, ये रुकू जो है ना ये दरअसल झुकने को ही कहते हैं। ये हल्का सा भी इंसान झुक जाता है ना तो वो रुकू कहलाता है, क्योंकि रुकू जो है वो झुकने का ही नाम है। لیکن وہ جو کمر سیدھی رکھنے والا ہے نا وہ تو رکوع کرنے کا مسنون اور بہترین طریقہ ہے جس میں کہ انسان کی کمر سیدھی ہو جائے. لیکن اگر کمر سیدھی کوئی نہ بھی کرے نا, ہلکا سے بھی جھک جائے رکوع کی نیت سے, تو وہ بھی رکوع کہلائے گا. اور یہ رکوع جو ہے یہ صرف اور صرف اللہ تعالیٰ کے لیے جائز ہے. تو کسی کے سامنے اس طریقے سے جھک کے کھڑا ہونا جو ہے نا گویا کہ وہ اس کے سامنے رکوع کے طریقے سے کھڑا ہو رہا ہے, تو یہ جائز نہیں ہے. یا یہ کہ بالکل ایسا ساکت ہو کر کھڑے ہو جانا جیسے کوئی تصویر ہے. کسی کے نام پر جانور ذبح کرنا, ٹھیک ہے, صرف اللہ کے نام پر جانور ذبح کرنے کی اجازت ہے, کسی کے نام پر جانور ذبح کرنے کی اجازت نہیں ہے. وہ جانور حرام ہو جاتا ہے اگر اللہ کے نام کے علاوہ کسی دوسرے کے نام کے لیے ذبح کر دیا. حتیٰ کہ اگر اللہ کے نام کو نہیں لیا, ٹھیک ہے, تو بھی وہ جانور حلال نہیں ہوتا ہے. ٹھیک ہے, اس میں البتہ علماء کے درمیان تھوڑا سا اختلاف ہے کہ اللہ کا نام لینا چاہتا تو تھا لیکن بس اس وقت اس کے ذہن سے نکل گیا, ٹھیک ہے, تو کیا اس حالت میں وہ جائز ہوگا کہ جائز نہیں ہوگا؟ تو اس میں علماء کا ایک ہے کہ نہیں, جائز ہوگا, کیونکہ وہ مسلمان ہے اور وہ اللہ کا نام لیتا ہے, بس اس وقت اس کے ذہن سے نکل گیا, ٹھیک ہے. لیکن اس حد تک امپورٹنٹ ہے اللہ کا نام لینا کہ اس بارے میں اگر بھول بھی گیا ہو نا تو بھی علماء کے درمیان پر اختلاف ہو گیا کہ کیا جائز ہوگا یا حرام ہو جائے گا وہ جانور. ٹھیک ہے, تو اللہ کے نام کے علاوہ تو کوئی اور نام دینے سے 100% حرام ہو جاتا ہے جانور. جن بھوت پریت وغیرہ سے نجات کے لیے ان کے نام پر قربانی کرنا, کسی جن کو خوش کرنے کے لیے کہ جی وہ ہمیں تنگ نہ کرے, تو ان کے نام پر قربانی کر دی. ٹھیک ہے, بچے کے زندہ رہنے کے لیے اس کا نال پوجنا, پتا نہیں اس کا کیا مطلب ہوتا ہے, کسی کو معلوم ہو تو آپ بتا سکتے ہیں. نال تو شاید پتا نہیں, نال پوجنا, پوجا کرنے سے اس کا کوئی تعلق ہے شاید. کسی کو دہائی دینا بھی پتا نہیں, عورتیں جس طرح سے دہائی دیتی ہیں کہ تو یہ کہ اللہ کی قسم دینا تو خیر حرام نہیں ہوگا, کیونکہ اللہ کی قسم تو ہو سکتا ہے کر سکتے ہیں, لیکن کسی اور کی قسم دے دینا تجھے دہائی ہے کہ تو یہ کام کرے گا, شاید اس کا یہ مطلب ہے. اگر اپنے بڑوں یا بزرگ کے سامنے جھک کر سر پر ہاتھ رکھوانا ہے, سر پر ہاتھ رکھوانے کے لیے جھکنا یہ تو ان کی سہولت کے لیے ہے نا, کیونکہ ان کا ہاتھ آپ کے سر تک ادروائز پہنچ نہیں سکتا, تو ان کو تکلیف سے بچانے کے لیے آپ ان کے سامنے تھوڑا سا جھک گئے. ٹھیک ہے, تو یہ اس میں نہیں آئے گا. ہندوؤں کا طریقہ ہے نام کی پوجا, نام کی پوجا یا نال کی پوجا, اچھا یہ مجھے نہیں معلوم ہے. کسی جگہ کا کعبہ کے برابر ادب و تعظیم کرنا, جیسے کہ حج پہ نہیں جا سکتے تو اپنے ملک کے اندر ایک کعبہ بنا لیا اور اس کے گرد جو ہے وہ طواف کرنا شروع کر دیا. ٹھیک ہے, ان کی عزت میں کے بڑے ہیں, ہاں جی بڑوں کی عزت کرنا جو ہے یہ 100% دین کے آداب میں شامل ہے, اپنے بڑوں کی عزت کرنا اور ان کو تکلیف سے بچانا تاکہ ان کے سامنے گھٹنے ٹیک کر کے بیٹھ گئے. کوئی بزرگ خاتون ہیں, آپ کی نانی ہیں, آپ کی خالہ ہیں, اور وہ کھڑے ہو کر کے آپ کو آپ کے سر پہ جو ہے پیار نہیں کر سکتی یا آپ کے سر پہ ہاتھ نہیں رکھ سکتی, تو ان کے سامنے گھٹنے ٹیک کر کے بیٹھ جانا یہ 100% ادب والی بات ہوگی, اس کے اندر یہ کوئی کفر شرک والی بات نہیں ہے. ٹھیک ہے نا, تو اتنا ہائپر نہیں ہو جانا چاہیے. بچے کے زندہ رہنے کے لیے ان کا نام, اچھا یہ ہو گیا. کسی کے نام پر بچے کے کان ناک چھیدنا, تو ناک کان چھیدنا کسی کے نام پر, داڑھی پہنانا, بازو پر کسی کے نام کا پیسہ باندھنا یا گلے میں اس طرح کا دھاگا وغیرہ ڈالنا, چوٹی رکھنا, پھولوں کا ہار گلے میں ڈالنا, یہ اس طرح کے کام جو ہے وہ انفارچونیٹلی ہمارے خصوصاً غریب طبقہ جو ہے نا, اور پاکستان میں جو ہے وہ بہت غریب طبقہ جو ہوتا ہے وہ اس طرح کے کام بہت زیادہ کرتا ہے, اور انڈیا میں میرے خیال میں کیونکہ ہندوؤں کے ساتھ زیادہ انٹریکشن ہوتا ہے اور جو لوگ جو ہیں وہ اس طرح کے ماحول میں رہتے ہیں جہاں پر کہ ہندو اور مسلمان جو ہیں وہ بہت مل جل کر کے رہتے ہیں, تو ان کی پھر اس طرح کی جو کام ہوتے ہیں وہ بہت زیادہ پھر مسلمان بھی کرنا شروع ہو جاتے ہیں. تو گلے میں اس طرح کا دھاگا وغیرہ ڈالنا, چوٹی رکھنا, پھولوں کا ہار گلے میں لٹکانا, یہ بھی ہندو جوگی وغیرہ پنڈت وغیرہ اس طرح کام کرتے ہیں. فقیر بنانا یہ مجھے نہیں اس کی یاد آ رہی ہے کہ ایگزیکٹلی کیا چیز ہوتی ہے فقیر بنانا, میں نے کہیں پڑھا تھا مجھے بالکل اس کی یاد نہیں ہے. بچہ پیدا ہوا تو تہنیک کرتے ہیں, یہ تہنیک سنت ہے, اس کے بارے میں پوچھنے کی کیا ضرورت ہے, یہ سنت ہے, نبی صلی اللہ علیہ وسلم نے فرمائی تھی, تو اس میں تو ثواب ملے گا یہ کرنے سے, تہنیک کرنے سے. اللہ والوں کے منہ میں کھجور چبوا کر पैदा हुए बच्चे को खिलाते हैं, ऐसा कर जी ये सुन्नत है। तहनीक क्या होती है? तहनीक ये होती है कि हजरत अब्दुल्लाह इब्ने जुबैर हजरत गालबन थे, जब उनकी पैदाइश हुई थी मदीना मुनव्वरा में, वो पहले मुसलमान थे जो कि पैदा हुए थे हजरत अस्मा रज़ी अल्लाह अन्हा के घर में। तो वो उनको लेकर के या उनके वालिद साहब जुबैर रज़ी अल्लाह अन्हा उनको लेकर नबी सल्लल्लाहु अलैहि वसल्लम के पास गए थे। तो नबी सल्लल्लाहु अलैहि वसल्लम ने खजूर को एक लेकर के अपने दांतों के अंदर उसको अच्छी तरह से चिबाया था और अपने थूक को उसके अंदर शामिल किया था। उसके बाद उसको बाहर निकाल करके उसका बहुत बारीक सा एक हिस्सा निकाल करके उसमें से, यानी जो नरम और बारीक हिस्सा है वो उनके तलवे के अंदर लगाया था, ठीक है, यानी तलवे ऊपर के तलवे की तरफ, ठीक है। तो ये चीज तहनीक कहलाती है और ये तहनीक जो है वो उम्मत के अंदर फिर उसके बाद से चली आ रही है, ठीक है। जब भी कोई बच्चा पैदा होता है तो उस बच्चे को किसी नेक बुजुर्ग के पास ले जाकर के उसके लुआबे दहन के साथ मिला हुआ कोई जो खजूर होता है तो उसको फिर लेकर के उसके तलवे के अंदर की तरफ तलवे पे लगाया जाता है, इसको तहनीक कहते हैं। और ये इस तरह से है। अली बख्श हुसैन बख्श, यानी अली बख्श दे, हुसैन का बख्शा हुआ, अली का बख्शा हुआ, ठीक है। इस तरह के नाम रखना ये भी शर्क है, क्योंकि अली रज़ी अल्लाह अन्हु चाहे कितने बड़े अल्लाह के वली क्यों ना हो और सहाबी क्यों ना हो, वो बख्शिश का काम अली रज़ी अल्लाह अन्हु नहीं कर सकते, ना हुसैन रज़ी अल्लाह अन्हु कर सकते हैं। अब्दुल नबी यानी नबी का बंदा, ठीक है, अब्द, तो ये रखना भी ये हराम है। किसी नाम पर अल्लाह किसी बुजुर्ग का नाम लगाकर उसका किसी जानवर पर किसी बुजुर्ग का नाम लगाकर उसका अदब करना, ठीक है। तो अल्लाह बख्श नाम रख सकते हैं इसलिए कि अल्लाह ताला जो है वो बख्शने वाला है। तलवे पे या तालू में, नहीं सॉरी तलवा मैंने कह दिया, तलवा तो पैर का होता है, राइट, तालू में, जी जी। अच्छा और कोई सवाल तो नहीं रह गया? अच्छा ये हो गया। आगे दुनिया के निजाम को सितारों की तासीर से समझना, यानी सितारों का जो निजूम वगैरह देखते हैं या उसके जरिए से जो दुनिया के निजाम को समझना, ये गालिबन जो ग्रीक्स थे ना, तो ग्रीक्स ने इस साइंस के ऊपर बहुत ज्यादा काम किया था सितारों के जरिए से बातें निकालना। तो ये भी कुफर शर्क में आएगा। अच्छी बुरी तारीख और दिन का पूछना कि अच्छी तारीख है या बुरी तारीख है, या कौन सा दिन अच्छा रहेगा शादी करने के लिए, कौन सा दिन अच्छा रहेगा, या फलाना काम करने के लिए सफर करने के लिए कौन सा दिन अच्छा रहेगा। भाई जो नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत से साबित है वो तो दिन अच्छा रहेगा। नबी सल्लल्लाहु अलैहि वसल्लम उमूमन पीर को सफर शुरू किया करते थे या बुध को सफर शुरू किया करते थे। तो इस नियत से अगर सफर शुरू किया पीर को या बुध को तो फिर वो तो सुन्नत में आ जाएगा। लेकिन इसके अलावा कि भाई अब बताएं जरा कौन सा दिन मेरे लिए बेहतर है सफर करने के लिए, बदफाली लेना, तो ये यानी तवहुमात में भी आ जाएगा। बदफाली लेना, बदफाल समझना किसी चीज को अपने लिए, कि ये जो है वो जैसे वो बिल्ली आगे से गुजर जाए, काली बिल्ली, तो ये बदफाली की निशानी समझते हैं कि जी अब तो बस इस रास्ते से नहीं गुजरना, अगर गुजर गए तो फिर तो बस कुछ हो जाएगा। किसी महीने या तारीख को मनहूस समझना, ठीक है, ये आगे इसकी और तफसील भी आती है। किसी बुजुर्ग के नाम का बतौर वजीफा वर्द करना, ठीक है, बतौर वजीफा किसी के नाम को बाकायदा उसका वर्द करते रहना, अपने किसी शेर का, पीर का, या किसी और का, जो कहना कि अल्लाह ताला और अल्लाह के रसूल और रसूल सल्लल्लाहु अलैहि वसल्लम अगर चाहेंगे तो फला काम हो जाएगा, ठीक है। तो इसमें अल्लाह के साथ अल्लाह के रसूल को भी नहीं शामिल कर सकते, सिर्फ अल्लाह चाहेंगे तो ये काम हो जाएगा। और ये नबी सल्लल्लाहु अलैहि वसल्लम ने बाकायदा एक सहाबी को मना भी फरमाया था, इसके ऊपर हदीस भी मौजूद है, ठीक है। किसी के नाम या सर की कसम खाना, अच्छा अल्लाह के अलावा किसी मखलूक की कसम खाना मना है, यानी अल्लाह ताला के अलावा किसी की भी कसम खाना ये हराम है। तो सिर्फ और सिर्फ आप मतलब हम अल्लाह की कसम खा सकते हैं। ये जो कहते हैं ना एक दूसरे से ताल्लुक रखने वाले, तेरी कसम, या माँ बेटे की कसम खाती है, या बेटा जो है वो अपने माँ बाप की कसम खाता है, या किसी और चीज की कसम खाते हैं, तो ये जायज नहीं है। तस्वीर रखना, तो तस्वीर के बारे में जो है वो हमारे मशायख के यहाँ जो है हमारे यानी उलमाए कराम मशायख के यहाँ जो है वो काफी सख्ती आई है, ठीक है। तो स्पेशली जो ड्रॉ की हुई तस्वीर होती है ना, हाथ से ड्रॉ की हुई तस्वीर, उसके बारे में तो बिल्कुल क्लियर ओपिनियन है कि ये जायज नहीं है, क्योंकि तस्वीर बनाने के ऊपर लानत आई, बनाने वाले के ऊपर लानत आई है। और इस हदीस में यहां तक आया है कि जो किसी भी जानदार की तस्वीर बनाएगा तो कयामत के दिन उससे कहा जाएगा कि अब इस तस्वीर के अंदर तुम जान डालो, ठीक है, तो अब वो फंस जाएगा क्योंकि अब वो ये काम नहीं कर सकेगा कयामत के दिन। तो तस्वीर बनाने के ऊपर इतनी ज्यादा वईद आई है। लेकिन जो कैमरे की तस्वीर होती है जो कि एक बेसिकली असल का एक इमेज होता है, तो उसके बारे में अरब उलमा का काफी अरसे से ये ओपिनियन है कि ये चीज जायज है, ठीक है। अगरचे कि हमारे उलमा का काफी अरसे तक इसके खिलाफ ही ओपिनियन रहा, लेकिन आज के दौर के अंदर जबकि स्पेशली तस्वीर वाला मामला इतना ज्यादा यानी टोटली आउट ऑफ कंट्रोल हो चुका है, ठीक है, जब से ये हैंड हेल्ड कैमराज आए हैं और सेलफोन आए हैं, ठीक है। तो अब और अरब उलमा का चूंकि एक फतवा मौजूद था और उसके ऊपर यानी तकरीबन सारे ही अरब उलमा का अमल भी है, तो अब वहां से जो है ना इस चीज को गोया के फिर मजबूरी की हालत में समझ लें या इल्मी एक डिसीशन समझ लें कि हमारे उलमा भी जो है वो तस्वीर की अब मुखालफत नहीं करते हैं, ठीक है। लेकिन पसंद ना कर पसंद यानी नापसंदीदगी अभी भी है इसके अंदर के इसके बगैर जब काम चल सकता है, अगर चल सकता है इसके बगैर काम, तो फिर क्यों नहीं चलाए। पासपोर्ट के अंदर तस्वीर के बगैर काम नहीं चल सकता, ये एक मजबूरी है, गवर्नमेंट की तरफ से इन्फोर्स्ड है, ठीक है, तो वो मजबूरी की डेफिनेशन में आ जाएगी। लेकिन इस चीज को फिर भी अभी भी जो है ना वो इतना पसंद नहीं किया गया, जो लगाता है उसको मना भी नहीं करते, लेकिन जो मुत्तकी उलमा होते हैं वो खुद से जो है वो आगे बढ़कर के काम उम्मीद तौर पर नहीं करते, लेकिन अगर कोई ऐसी सिचुएशन पैदा हो जाए जिसके अंदर की करना पड़ जाए कि कोई उसके अंदर फायदा निकलता हो, दीन का फायदा निकलता हो, तो फिर उसके अंदर फिर वो ऐसा कोई स्ट्रांग स्टैंस भी नहीं रहते उसके खिलाफ, ठीक है। खुसूसन किसी बुजुर्ग की तस्वीर बरकत के लिए रखना और उसकी ताजीम करना, ठीक है। अच्छा, कुरान को सर पे रखना और कसम कहना, नहीं जी ये कोई इसकी हकीकत नहीं है। हमारे यहाँ शादियों में जो है ना यानी बड़ा अफसोस का और रोने का मकाम होता है कि शादियों के अंदर हम अल्लाह ताला के हुक्मों को हर तरीके से तोड़ते हैं, लेकिन जब दुल्हन रुख्सत हो रही होती है तो उसके सर के ऊपर कुरान रख करके उसको रुख्सत करते हैं, ठीक है ना। तो अब इतनी हम कुरान के साथ बेअदबी और यानी इतना हम बुरा मामला करेंगे तो फिर उस घर के अंदर खैरें और बरकतें और अल्लाह ताला की मदद मतलब कैसे आ सकती है। कुरान की कसम नहीं खा सकते हैं, ठीक है। कुरान पे कसम खाना कैसा है? नहीं, कुरान पे कसम नहीं खा सकते हैं, वल्लाही अल्लाह की कसम बस। और अल्लाह की कसम भी जो है ये भी कोई तकिया कलाम नहीं बन जाना चाहिए, ठीक है। ये कोई मामूली बात नहीं है कि अल्लाह के नाम की कसम खाई जा रही है। तो बहुत सोच समझ करके जो है अल्लाह की कसम अगर खानी पड़ रही है तो फिर सिर्फ अल्लाह की कसम खा सकते हैं। मुहर्रम में शादी करते हैं लोग इंडिया में, ये सही है तो क्या मसला है मुहर्रम में शादी करने में? नहीं जी, मुहर्रम में 100% शादी कर सकते हैं, किसी भी महीने के अंदर शादी करना मना नहीं है। और ये सोचना जो है ना ये भी गुनाह में आ जाता है, ये आगे उन्होंने डिस्कस किया है। कुरान पे कसम खाना कैसा है? तो हजरत कुरान की कसम, कुरान को सर पे रखना और कसम खाना, वल्लाही का हर बात पर कहना कैसा है? ये यानी पसंदीदा चीज नहीं है, यानी वही है ना कि अल्लाह के नाम को हल्का समझ लेना, अल्लाह की कसम खाना जो है वो उसको मामूली समझ लेना, तो ये कोई अच्छी बात नहीं है। फिर आप बेसिकली इस तरह की बात करके ना आप जो अगर कोई गलत बात आप करेंगे तो फिर आपके ऊपर एक गुना नहीं बल्कि ज्यादा गुना हो जाएगा इसके अंदर। तो तकिया कलाम बना लेना इसको, ये कोई अच्छी बात नहीं है। कुछ लोग कुरान से किसी सफे पर आंख बंद करके किसी सतर पर उंगली रखकर उसके मानी से फाल निकालना गालिबन ठीक नहीं, वजाहत फरमाएं। जी, ये फाल निकालने का ये जो तरीका है, कुरान का कोई सफा खोल देना और उसके अंदर सबसे पहला लफ्ज जो लिखा हुआ है उसके इस तरह की काम भी जो है ये मतलब ये कोई सही काम नहीं है। फाल निकालने का जो तरीका है ये सही है ही नहीं, चाहे कुरान से क्यों ना निकाले। क्योंकि किसी का ऐसी मजाक में किसी ने बताया या हकीकत थी कि किसी साहब ने अपने बच्चे का नाम रखने के लिए इसी तरह से किया कि ये कुरान का जो है वो सफा खोलें और जो पहला नाम नजर आए ना उसके अंदर वो अपने बच्चे का नाम रखें। तो बेचारे ने कुरान का नाम को खोला और पता तो उसको कुछ था नहीं, तो उसके अंदर से पहला नाम जो था वो इब्लीस लिखा हुआ था, तो बेचारे ने अपने बच्चे का नाम इब्लीस ही रख लिया। आजकल कुछ भाई लोग मदीना का ख्याल करके उस डायरेक्शन में बैठकर क्या करते हैं, दुरूद दैत पढ़ते हैं या ये कैसे है? क्या पढ़ते हैं? कुरान सर पे रखकर किसी को काफिर कह सकते हैं, जैसे कि नहीं जी ऐसा कुछ नहीं कर सकते, कुरान सर पे रखने से ना गलत काम ठीक नहीं हो जाता, कुरान पे अमल करने से इंसान को सवाब मिलता है। अच्छा हदीस पढ़ते हैं ये कैसा है, मदीना मुनव्वरा के डायरेक्शन में बैठ करके हदीस पढ़ते हैं, अल्लाह आलम मैंने कभी देखा नहीं, और आई डोंट नो कि वो किस नीयत से कर रहे हैं, क्या है इसके अंदर हकीकत, किस दर्जे पर वो इस बात को रखते हैं। ये भी तो होता है ना कि आप किसी चीज को किस दर्जे पर रख रहे हैं, कितनी अहमियत दे रहे हैं। अगर एक इंसान कोई काम जो है वो फकत अपनी एक मोहब्बत के जज्बे से कर रहा है और उसको जो है वो लोगों पर इन्फोर्स नहीं कर रहा और इसकी जो है वो खास प्रचार नहीं कर रहा, ठीक है, तो अब उसकी इस मोहब्बत के जज्बे से अगर वो काम कर रहा है ना, तो अब उसको खामखा जो है वो तो नहीं बुरा गलत कहा जा सकता ना। तो डिपेंड करता है ना कि आप किस चीज को किस दर्जे में रखना है, कितना उसको एम्फेसिस कर रहे हैं। जैसे कि बिदत की जब हमने बात करी थी तो बताया था कि उसको फर्ज वाजिब के दर्जे में करना और दूसरे लोग जो कि नहीं करते हैं उनको बुरा और गुनाहगार समझना, तब वो जाके बिदत बनती है, ठीक है। तो अगर कोई शख्स इस तरह का कोई काम करता है तो उसकी नीयत पर भी तो डिपेंड करता है ना, और वो कोई खिलाफ शरा काम कर रहा है ये भी तो देखना पड़ेगा। कुछ लोग रसूल अल्लाह की कसम दूसरों को देते हैं या चढ़ाते हैं, चढ़ाते हैं तुझे अल्लाह की कसम जी, ये भी बस यानी यार दोस्त जो है वो एक दूसरे को इस तरह की कसमें देते रहते हैं, तो ये दूसरे को कसम देना जो है इसका तो कोई कॉन्सेप्ट नहीं है, ये तो हमारे जुबान के अंदर राइज हो गया है कि किसी दूसरे को कसम देना। उसको ये कह सकते हैं कि भाई तू झूठ बोलेगा तो गुनाह मिलेगा, ठीक है, अल्लाह ताला के फरिश्ते जो है तुमसे दूर भाग जाएंगे, गुनाह करने वाले से जिस तरह दूर भाग जाते हैं। तो ये कसम दे करके बात करना ये बस ही बस हमारे यहाँ रिवाज हो गए बहुत सारे इस तरह के। अच्छा अभी आगे के नेक्स्ट टॉपिक में पढ़ रहा हूँ, बिदअतों बुरी रस्मों और बुरी बातों का बयान। कब्रों पर धूमधाम से मेला करना, ठीक है, मुझे उम्मीद है कि इस क्लास के अंदर कोई भी ऐसा नहीं है जो कि धूमधाम से कब्रों पर जाकर के मेले करता होगा, सब उसको बुरा ही समझते होंगे यकीनन। चिराग जलाना कब्रों के ऊपर, तो कब्र वाले तो बेचारे आग से बचने के चक्कर में रहते होंगे और ये जाकर के ऊपर से चिराग जलाना शुरू हो जाते हैं। औरतों का वहां जाना, ठीक है, औरतों के जाने के लिए हदीस के अंदर सरात के साथ आया है कि औरतों को कब्रों पर नहीं जाना चाहिए और जो जाती हैं वो उनके ऊपर फिर बाकायदा यानी लानत वगैरह भी आई है। आपका सवाल रह गया मोहसिन साहब, कौन सा वाला सवाल था? कौन सा वाला सवाल है आपका जो रह गया? अच्छा, आजकल एक न्यूज चल रही है इंडिया के मुस्लिम स्कूल में, दे कॉल ऑल द मदर्स ऑफ स्टूडेंट्स एंड मेल स्टूडेंट्स वॉश देयर फीट एज जेस्चर ऑफ रिस्पेक्ट टूवर्ड्स मदर्स फ्रॉम देयर चिल्ड्रन, टूवर्ड्स मदर्स फ्रॉम देयर चिल्ड्रन वॉश देयर फीट एज जेस्चर ऑफ रिस्पेक्ट। अच्छा जी, बस जी, तो जाहिर है दीन इस्लाम के अंदर तो उसकी कोई असल नहीं है ना, ये तो गालबन ये हिंदुओं का कोई रस्म है, तो इस तरह के कामों के अंदर मुसलमानों को जाहिर है शामिल नहीं होना, अपनी शौक से अपनी मर्जी से शामिल होंगे तो बहुत बड़ा गुनाह होगा इसके अंदर। मन तशब्बह बिकौमिन फहुवा मिनहुम, ठीक है, जो किसी कौम के साथ शबाहत इख्तियार करता है वो उन्हीं में से होता है। तो अगर किसी को यानी जान की धमकी देकर के यानी मौत की धमकी देकर के काम करवाया जा रहा है तो जान बचाने के लिए तो सुअर खा लेना भी जायज हो जाता है, ठीक है, लेकिन जाहिर है हमारे ऊपर इस किस्म की अभी बंदिश तो नहीं आई ना, तो अच्छा देखे मुस्लिम चिल्ड्रन ओनली। बस यही है कि हालात ऐसे इस तरफ जा रहे हैं कि जी मुसलमानों को अब वाकई कुछ करना पड़ जाएगा अपने दीन ईमान को बचाने के लिए। हिंदुस्तान में नहीं, ये खबर इंडोनेशिया की है। अच्छा, अल्लाह रहम करे इंडोनेशिया वालों के ऊपर, इस तरह की चीजें उनको सूझ रही है नई नई बातें। चले अल्लाह तआला सबके साथ आसानी का मामला फरमाए, सबके ईमान की हिफाजत फरमाए और दीन की हिफाजत फरमाए हमारे। चिराग जलाना, औरतों का वहां जाना, चादरें डालना, पुख्ता कब्रें बनवाना या पुख्ता कब्रें बनाना, ठीक है, तो कब्रें जो है वो कच्ची रखना यानी मिट्टी की शक्ल में रखना, उनकी उनको पक्का ना करना, उनके ऊपर जैसे स्लैब्स लगा देते हैं मार्बल के और उनके ऊपर जो है वो पक्की जो है वो ऊपर कोई इमारत बना दी, ये बिल्कुल जायज नहीं है। ठीक है, तो अब इतने सारी जगहों पर इमारतें नजर क्यों आती हैं? सबसे पहले तो नबी अलैहिस्सलाम की कब्र मुबारक के ऊपर इमारत इतनी बड़ी खड़ी हुई है, राइट, जो कि कुबा कहलाता है, जो कि गुंबद खजरा है। तो ये जितनी इमारतें वगैरह जो बनाई गई है ना, चाहे नबी सल्लल्लाहु अलैहि वसल्लम की कब्र मुबारक पर बनी हो या किसी वली की कब्र के ऊपर बनी हो, ठीक है, ये लोगों ने बाद में जाकर के बनवाई है। और वो लोग कौन होते थे? वो उमूमी तौर पर ना वो ऐसे बादशाह होते थे या सुल्तान होते थे कि जो कि ये काम जो है ना वो फिर अवाम को, जो कि जाहिल अवाम होते हैं उमूमी तौर पर, उनकी खुशनुदी हासिल करने के लिए इस तरह ये काम कर रहे होते थे, या उनके जहन में ये तसव्वुर या ये अकीदा बन चुका होता था कि अगर हम कोई बाकायदा एक मजार बनवा देंगे ना तो अल्लाह हमसे राजी हो जाएगा, या हमारे जो गलतियां हम लोगों पर जुल्म करते हैं, जो गुनाह करते हैं, तो हमारे गुनाह माफ हो जाएंगे क्योंकि किसी अल्लाह के वली के मजार की कब्र के ऊपर हमने मजार बनवा दिया। ठीक है, तो इस वजह से ना फिर जगह जगह आपको मजारात नजर आते हैं, वरना शरीयत के अंदर इसकी कोई गुंजाइश नहीं है। ठीक है, लेकिन मसला एक ये भी है कि जब एक दफा वो चीज बन जाती है ना, अब वहां पर जो तोड़ने वाला काम होता है ना, ये तोड़ने वाला काम भी जो है वो फिर कब्र की बेहरमती के अंदर आ जाता है। इस वजह से ना बहुत सारी जगहों के ऊपर अगर कोई चीज बन गई है ना तो उसको फिर तोड़ने के भी यानी हक में नहीं होते। ठीक है, जैसे कि नबी सल्लल्लाहु अलैहि वसल्लम की कब्र मुबारक के ऊपर जो कुबा है, इसकी पूरी तारीख है, आप लोगों ने यकीनन सुना भी होगा इसके बारे में कि जब जन्नतुल बकी जो है, बकी का कब्रिस्तान है, और जन्नतुल मौला जो मक्का मुकर्रमा का कब्रिस्तान है, वहां पर भी बेशुमार कुबे बने हुए थे, हर कब्र के ऊपर कोई कुबा बना हुआ था इस तरह से। तो उन सबको तो जो सऊदी गवर्नमेंट आई तो उन्होंने सबको तोड़वा दिया, फिर आखिर में इनका ये भी इरादा था कि इसको भी तोड़वा दिया जाए, लेकिन इससे पहले जो है ना उन्होंने तमाम यानी जो उम्मत के उलमा थे उनके दरमियान एक इजमा करना चाहा, एक कंसेंसस करना चाहा कि सबकी यानी मर्जी से, सबकी जो है ना वो इजाजत के साथ हम ये काम करें। तो फिर उसमें फिर अल्हम्दुलिल्लाह हमारे उलमाए देवबंदी थे जिन्होंने आकर के फिर ऐसी यानी इल्मी दलायल दिए कि मलिक अब्दुल अजीज जो थे वो खुद जो है वो उसके ऊपर यानी एग्री कर गए कि हाँ हम इसको नहीं गिराएंगे, इसको छोड़ देंगे। ठीक है, तो बनाना जो है ये गलत बात है। जी वहां करने में जन्नत है तो पानी धोकर के करने से वो जन्नत मिल जाएगी चले जी? ठीक है, इतना आसान हो जाए तो और कुछ करने की जरूरत ही नहीं है। तो पुख्ता कब्रें फिर नहीं बनाई जाती हैं हमारे, खसूसन अगर आप मदारिस में जाकर के देखें ना, जैसे दारुल उलूम कराची का कब्रिस्तान है, अभी रिसेंटली जुनैद जमशेद साहब को वहां पर दफनाया गया था, तो लोगों ने शायद टीवी पे या क्लिप्स के ऊपर उसकी वीडियो देखी भी होगी, तो वहां पर आप देखें बड़े बड़े अकाबरीन की खबरें हैं, वहां पर सारी खबरें कच्ची हैं। दारुल उलूम देवबंद के कब्रिस्तान की जाकर के देखें, वहां पर सारी खबरें बिल्कुल कच्ची हैं, जिस तरह से यहाँ पे जन्नतुल बकी में आपको खबरें नजर आती है ना, उसी तरह से खबरें जो है वो हमारे मदारिस के कब्रिस्तान के अंदर भी होती हैं। तो बुजुर्गों को राजी करने के लिए उनकी कब्रों की हद से ज्यादा ताजीम करना, ताजिया या कब्र को चूमना, ठीक है, कब्र की मिट्टी को जिस्म पर मलना, कब्रों की तरफ नमाज पढ़ना, ताजिया अलम वगैरह रखना, इस पर हलवा मालिदा चढ़ाना या उसको सलाम करना। ठीक है, तो सारी सेल्फ एक्सप्लेनेटरी चीजें, तो ये सारी चीजें जो है वो बिदअतों में और या बुरी रस्मों बुरी बातों के अंदर आएंगी। अच्छा, किसी चीज को अछूती समझना, अछूती समझना सब पता नहीं बहुत ही यूनिक और या पता नहीं छूत, अछूत ये कहना चाह रहे हैं या छूत कहना चाह रहे हैं? अछूती तो हम उर्दू जबान में शायद यूनिकनेस के लिए इस्तेमाल करते हैं, तो यहां पर शायद छूत इस्तेमाल करना चाह रहे हैं, अनटचेबल, जैसे कि इंडिया में जो छूत यानी क्या कहते हैं उनको, क्या क्या होता है उस कैटेगरी का नाम, शूदर या दलित, दलित जो लोग होते हैं तो उनको छूत समझना या उनके से टच की भी चीजों को छूत समझना कि ये तो नजिस हो गई है इस शख्स ने, जी दलित से होते हैं तो जस्ट शेड्यूल कास्ट। ठीक है, तो छूत समझना किसी चीज को या किसी इंसान को। मुहर्रम के महीने, देखिए आपकी बात का यहां पर जिक्र आ रहा है जी हरिजंस, मुहर्रम के महीने में औरत का मेहंदी लगाने को मायूब समझना या बनाओ सिंगार छोड़ देना, ठीक है, मर्द के पास ना रहना मुहर्रम के महीने में, या लाल कपड़ा ना पहनना, ٹھیک ہے. تو محرم کے مہینے میں بے شک شہادت حسین حضرت عنہ ہوئی تو تھی, لیکن یہ کسی صحابی کے نبی صلی اللہ علیہ وسلم کے اہل بیت میں سے کسی کی شہادت کی وجہ سے پورا مہینہ جو ہے وہ مکروہ یا وہ نہیں ہو جاتا, مہینے کے اوپر کوئی فرق نہیں پڑتا ہے. ٹھیک ہے, تو اس مہینے کے اندر یہ چیزیں کر لینا کہ بھئی اللہ کے ایک مقبول بندے کی شہادت ہوئی تھی, تو یعنی یہ چیز کی ہمارے دین میں اصل نہیں ہے کوئی بھی. حضرت فاطمہ رضی اللہ تعالیٰ عنہا کے نام کی نیاز دینا, تیجا یا چالیسواں وغیرہ کرنا, ٹھیک ہے, کیونکہ صرف اللہ کے نام کے اوپر کسی کو کھانا کھلایا جا سکتا ہے, اللہ کے علاوہ کسی کے نام کے اوپر کھانا کھلانا, نیاز کرنا, یہ ساری چیزیں کرنا جو ہے وہ جائز نہیں ہے. عورت کے دوسرے نکاح کو معیوب سمجھنا, ٹھیک ہے, بھائی کیوں اس عورت کے دوسرے نکاح کو معیوب سمجھنا, یہ ہمارے ہاں ایک بہت کامن یعنی برائیوں میں سے جو کہ اچھے اچھے پڑھے لکھوں کے درمیان بھی موجود ہے. ٹھیک ہے, کہ وہ سمجھتا ہے کہ جی ایک نکاح جب ختم ہو گیا, طلاق ہو گئی یا شوہر کا انتقال ہو گیا, اب تو اس نے ساری زندگی ایسے ہی رہنا ہے, ٹھیک ہے, اور برا سمجھتے ہیں اگر اس نے نکاح کر لیا, اس کو تانے دیتے ہیں. نکاح ختنہ بسم اللہ وغیرہ میں خاندانی رسموں کی پابندی کرنا, ٹھیک ہے, تو نکاح جو ہے وہ ایک شرعی چیز ہے, اس کے اندر جو ہے وہ خاندانی رسمیں شامل کرنا, ختنہ یہ بھی ایک شرعی چیز ہے. بسم اللہ سے مراد غالباً کی ہے کہ جب بچوں کا قرآن شروع کروایا جاتا ہے نا, تو اس کے اندر پھر خاندانی رسمیں جو بنی ہوئی ہیں ان کی پابندی کرنا, تو یہ گناہ میں آئے گا, بدعتوں میں آئے گا. خصوصاً قرض لے کر ناچ گانے کی مجلس جمانا, ٹھیک ہے, مطلب ناچ گانے کی مجلس ہے ہی بنا, اور اس کے بعد پھر قرض لے کر کے کام کرنا. ہولی دیوالی کی رسمیں کرنا, ٹھیک ہے, ابھی ہولی دیوالی کی رسمیں کرنا پتہ نہیں یہ انہوں نے بدعتوں میں تو لکھا ہے, اب یہ کفر کے اندر داخل ہو جاتا ہے یا نہیں ہوتا ہے یہ مفتی صاحبان ہی سے ہی بتا سکتے ہیں. خیر انہوں نے بھی ویسے یعنی مفتی بھی اقوال ہی لکھے ہیں یہاں پر, تو ان کو اس کو انہوں نے بدعتوں میں شامل کیا ہے. سلام کی جگہ دوسرے الفاظ یعنی آداب عرض ہے جیسے کرتے ہیں یہ استعمال کرنا, یا صرف سر پر ہاتھ رکھ کر جھک جانا, السلام علیکم کہنے میں پتہ نہیں کیا مصیبت آتی ہے, ٹھیک ہے, تو یہ سب کام کرنا جو ہے یہ بھی پھر اسی میں بری رسموں کے اندر آ جائے گا. عورت کا دیور, جیٹھ, پھوپھی زاد, چچا زاد, خالہ زاد یا کسی نامحرم کے سامنے بے پردہ آنا, ٹھیک ہے, اس معاملے میں انفارچونیٹلی بہت زیادہ ہمارے ہاں یعنی خیال نہیں رکھا جاتا, جس کی وجہ سے کہ بے پردگی ہوتی ہے, گناہ ہوتا ہے, اور اس کا جو وبال ہے وہ پھر ظاہر گھرانے پر آتا ہے. تو احکام حجاب جو ہے نا یہ ہمیں صحیح طریقے سے پڑھنے کی ضرورت ہے, سمجھنے کی ضرورت ہے, ٹھیک ہے, یہ خواہ مخواہ کہ ہم گناہ پال رہے ہوتے ہیں, اگر ہم ان گناہوں کو نہ کریں تو ہماری زندگی میں کوئی بہت میجر پرابلم نہیں آئے گی. ہاں شروع کے اندر لوگ بہت ناک بھوں چڑھاتے ہیں, ٹھیک ہے, والدین ناراض ہو جاتے ہیں, لیکن اس وقت یہ سوچنا چاہیے ایک مسلمان کو کہ والدین بے شک بہت عزت والے بلند مرتبے کے لوگ ہیں لیکن اللہ سے بڑے نہیں ہیں, ٹھیک ہے, تو والدین کی رضامندی اللہ کی رضامندی کے تحت ہے, اللہ کی رضامندی کے نیچے ہے, ٹھیک ہے, تو اس کے اندر ہمیں ان چیزوں کو خیال رکھنا چاہیے. تو احکام حجاب جو ہیں وہ ہمیں پڑھنے چاہیے, خصوصاً مطلب خصوصاً تو نہیں مطلب یہ بڑی تفسیر کے ساتھ مفتی محمد شفیع رحمۃ اللہ علیہ نے تفسیر معارف القرآن کے اندر آپ سورہ احزاب جو ہے نا آخر کے اس پاروں کے اندر ہے, سورہ احزاب کو اگر اٹھا کر کے دیکھیں تو اس کے اندر احکام حجاب کے اوپر پورا ایک چیپٹر باندھا ہے انہوں نے, لکھا ہے انہوں نے, اور اس کے اندر بہت اچھے سے اس کو ایکسپلین کیا ہے, ٹھیک ہے. تو احکام حجاب کو ہمیں پڑھنا چاہیے. یہ حجاب جو ہے نا یہ اولین فرائض میں سے ہے, جس طرح نماز کو فرض سمجھتے ہیں نا, روزوں کو فرض سمجھتے ہیں, اسی طریقے سے عورت کے لیے حجاب فرض ہے, ٹھیک ہے, عورت کے لیے حجاب فرض ہے. اور حجاب اور ستر یہ دونوں الگ الگ چیز ہیں. ستر پوشی یہ صرف عورت کے لیے نہیں ہے, یہ مرد کے لیے بھی ہے. جو شریعت نے مرد کا ستر قرار دیا ہے, مرد کے لیے فرض ہے اپنے ستر کو چھپانا, اسی طریقے سے عورت کا بھی ایک ستر ہے, ٹھیک ہے, جو کہ اس کا پورا بدن ہے. لیکن حجاب جو ہے نا یہ ایک اس کے اوپر ایک ایڈیشنل کانسیپٹ ہے. یہ حجاب جو ہے یہ مرد کے اوپر فرض نہیں ہے, یہ حجاب عورت کے لیے فرض ہے, ٹھیک ہے. تو یہ باقاعدہ احکام حجاب جو ہیں وہ قرآن اور حدیث سے کلیئر ہیں, تو ان کو اگر کوئی توڑتا ہے نا تو وہ سمپل ایز دیٹ گناہ کا مرتکب ہوتا ہے. اور جب بھی کوئی انسان گناہ کا مرتکب ہوتا ہے اور جان بوجھ کر علم اور ارادے کے ساتھ جو گناہ کرتا ہے نا, تو پھر اس کو اس گناہ کے اوپر سزا بھی ملتی ہے, کسی نہ کسی شکل میں اس کو سزا ملتی ہے. پھر ہمیں سزا مل رہی ہوتی ہے اور ہم کہتے ہیں کہ ہم تو کوئی گناہ کر نہیں رہے. بھئی آپ کی زندگی گزر گناہ کے اندر رہی ہے, بے پردگی کے ساتھ آپ کی زندگی گزر رہی ہے, تو گناہ کی حالت میں گزر رہی ہے آپ کی زندگی, کوئی ایک گناہ نہیں کر رہے, آپ کانسٹنٹلی گناہ کر رہے ہیں. یو آر لیونگ اے لائف آف گناہ. ٹھیک ہے, تو ایک گناہ کو تھوڑی کیا آپ نے کہ ایک دفعہ شراب پی لی بس وہ گناہ ہو گیا ایک دفعہ. نہیں, آپ تو گناہ کی اسٹیٹ میں رہ رہے ہیں, آپ کے گھر کے اندر مستقل گناہ ہو رہا ہے, تو اب اس کا کتنا وبال ہوگا آپ کی زندگی کے اوپر. ٹھیک ہے, تو کزنس کے ساتھ یہ پردہ یہ فرائض کے اندر آتا ہے. تو اس کو پہلی بات تو اس کو سمجھنا کہ یہ گناہ ہے. ہمارے مسئلہ یہ ہے نا کہ ہم گناہ کو گناہ سمجھتے نہیں ہیں, تو یہ پہلا سٹیپ ہوتا ہے گناہ کو گناہ سمجھنا. جب گناہ کو گناہ سمجھتے ہیں نا, تو پھر اس کے بعد اس کو چھوڑنے کی تدبیر کرنا. اب چھوڑنے کی تدبیر کرنا جو ہوتا ہے نا, یہ ایک الگ سٹیپ ہے, اور اس سٹیپ کے اندر پھر بہت ساری تفصیل آ سکتی ہے. اس کے اندر کبھی آپ انسٹنٹلی چھوڑ سکتے ہیں کسی گناہ کو, ٹھیک ہے, لیکن کبھی جو ہے وہ آپ فوراً ہی چھوڑ سکتے ہیں. آپ کو تھوڑا ٹائم لگتا ہے اس کو چھوڑنے میں, یا آپ کسی ایسے یعنی سوشل سٹرکچر کے اندر پھنسے ہوئے ہوتے ہیں کہ جس کے اندر کہ آپ کو حکمت سے کام لینا ہوتا ہے, ٹھیک ہے, آپ کو نرمی سے کام لینا ہوتا ہے, آپ کو دیکھ بھال کے چلنا ہوتا ہے. لیکن دل کے اندر گناہ کو گناہ سمجھنا یہ تو فرض ہے, اس کی اجازت نہیں ہے کہ جی اگر آپ کو حکمت سے کام لینا ہے تو جتنے عرصے تک حکمت چل رہی ہے نا, اتنے عرصے تک آپ گناہ کو گناہ سمجھے نہیں. نہیں, گناہ کو گناہ سمجھنا تو رائٹ ناؤ اینڈ ہیئر, ابھی اسی وقت گناہ کو گناہ سمجھنا ہے, اس کو آپ ڈیلے نہیں کر سکتے. ہاں, گناہ کو چھوڑنا اس کے اندر ٹائم لگ سکتا ہے انسان کو. ٹھیک ہے, تو یہ کہنا کہ یہ تو پتا ہے ہی نہیں, تو یہ تو پھر وہی اس کیٹیگری میں آ گیا نا کہ یہ شریعت کے حکم کو جو ہے وہ غلط قرار دینا, پھر اس میں تو پھر ہمارا ایمان خطرے میں آ جاتا ہے. راگ باجا گانا سننا, ٹھیک ہے, جیسے موسیقی کو روح کی غذا قرار دے دینا, ٹھیک ہے, تو یہ بھی بڑے گناہوں میں سے. ڈومیوں وغیرہ کو نچانا اور دیکھنا, یعنی جو ناچنے والیاں ہوتی ہیں, یا ڈومیا شرد کو کہتے ہیں, جو ہجرے کہتے ہیں جن کو ہمارے یہاں. گھر میں شرعی پردہ تو کافی مشکل ہو گیا ہے, اس کے لیے کیا کرنا چاہیے؟ سب سے پہلے اس کو گناہ سمجھنا چاہیے, اور اس کے بعد پھر کسی عالم کے پاس, کسی شیخ کے پاس جا کر کے اپنے گھر کے حالات بیان کرنے چاہیے, اور ان سے مشورہ طلب کرنا چاہیے کہ جی میں کیا کروں, کیسے کروں. ٹھیک ہے, تو اس طریقے سے جب مشورے ملتے ہیں نا, تو پھر انسان کے لیے وہ چیز جو کہ اس کو بہت مشکل نظر آ رہی ہوتی ہے, وہ آسان ہو جاتی ہے. اللہ تعالیٰ کی مدد بھی شامل ہو جاتی ہے مشورے کے ساتھ. ٹھیک ہے, تو یہ کوئی یعنی یہ تو بہت کامن مسئلہ ہے آج کے دور میں, لیکن الحمدللہ جو صحیح طریقے سے چلتا ہے پھر اس کے لیے اللہ تعالیٰ آسان فرما دیتے ہیں اس کو. تو ڈونگے وغیرہ کو نچانا, دیکھنا, نسب پر فخر کرنا, یا کسی بزرگ سے منسوب ہونے کو نجات کے لیے کافی سمجھنا. ٹھیک ہے, اپنے حسب نصب کے اوپر فخر کرنا, جیسے سید سمجھ رہے ہیں اپنے آپ کو, تو مطلب سید ہیں تو اس کے اوپر فخر کر رہے ہیں, دوسرے سے اپنے آپ کو افضل سمجھ رہے ہیں, بھائی یہ کام آپ دوسروں پہ چھوڑ دیں, وہ آپ کو عزت دیں کیونکہ آپ سید گھرانے سے ہیں, اپنے آپ کو خود عزت نہیں دے سکتے. ٹھیک ہے, دوسرے عزت دیں وہ ان کا فعل ہے, وہ ان کو اجر ملے گا, ثواب ملے گا اس کے اوپر. ٹھیک ہے, لیکن اپنے آپ کو اٹھانا یہ ہمارے دین کے اندر بالکل بھی جائز نہیں ہے, بالکل خلاف ہمارے دین کے. اس کی اسی کو تکبر اور عجب کی روحانی بیماریاں کہتے ہیں. اس کے بعد فرماتا ہے کسی کے نسب میں نقص ہو تو اس پر تان کرنا, کسی کے باپ کا نہیں پتہ لگ رہا تو نسب میں نقص آ گیا, ٹھیک ہے, تو اس کو اس کے اوپر تانے دینا, تو تانا دینا تو بالکل ہی یعنی اخلاقی طور پر گری ہوئی چیز ہے, اور خصوصاً ایسے بات میں تانا دینا, جی اور لوگوں کو بات آ رہی, خصوصاً ایسی بات میں تانا دینا کہ جس کے اندر اس کا اپنا کوئی گناہ نہیں ہے, اپنا کوئی عمل دخل نہیں ہے. ٹھیک ہے, تو اس میں تو اور زیادہ گناہ ہو جائے گا. جائز پیشہ والوں کو ذلیل سمجھنا. ٹھیک ہے, ایک منٹ ان کے لیے لکھ دوں. جزاک اللہ, بہت اچھا کام کیا آپ نے. تو جائز پیشہ والوں کو ذلیل سمجھنا, ٹھیک ہے, جائز کام کر رہا ہے اگرچہ کہ آپ کے سٹینڈرڈ کے اوپر پورا نہیں اتر رہا, لیکن حلال کام تو کر رہے ہیں نا, اور حلال کام جو ہے وہ بہت اللہ تعالیٰ کو پسند ہے, استحلال کمانا اللہ تعالیٰ کو پسند ہے, آپ اس کو کیسے ذلیل سمجھ سکتے ہیں؟ اگر وہ رکشہ چلا رہا ہے فار ایگزامپل, رکشہ چلانا کوئی حرام کام ہے؟ ठीक है, लेकिन आपके जो फैमिली स्टैंडर्ड है उनके मुताबिक नहीं है तो उसको जलील समझना। हद से ज्यादा किसी की तारीफ करना, ठीक है, यानी हद जो है वो ऐसी हद, यानी ऐसे लिमिट हो जिसमें किसे ऊपर किसी को पहुंचा दिया तो फिर वो फिर प्रॉब्लमेटिक बन जाए। शादियों में फजूल खर्ची और खराफात करना, ठीक है, ये अनफॉर्चुनेटली ना हम इसको छोटा गुनाह समझते हैं, लेकिन ये गुनाह भी बहुत बड़ा है और इसकी जो इम्प्लीकेशंस होती हैं ना ये बहुत ज्यादा बुरी हैं। शादी के ऊपर फजूल खर्ची करना यानी ज्यादा खर्चा करना, ये जो है ना इसको हम एक अंदाज में समझे ना तो बात हमें शायद समझ में आ जाए। वो ये है कि शादी के ऊपर जब हम एक्स्ट्रा खर्चा करते हैं ना तो उससे क्या होता है, हम सिर्फ नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत के खिलाफ नहीं कर रहे होते कि भाई नबी सल्लल्लाहु अलैहि वसल्लम ने खर्चा नहीं किया था। फातिमा रज़ियल्लाहु अन्हा की शादी बड़ी सादा हुई थी, ठीक है, ये चीज तो हम बचपन से सुन रहे हैं और हमारे कानों पर इसे जूं ही नहीं रही थी, ठीक है, लेकिन अगर थोड़ा सा ना जरा खौफ दिलाया जाए, खौफनाक पिक्चर एक सामने लाई जाए तो फिर शायद हमारे को समझ में आ जाए, ठीक है। तो खौफनाक पिक्चर यह है कि शादी के ऊपर जो हमने इतना खर्चा और इतना जो है वो उसके साथ फॉर्मेलिटीज लगा दी है ना, तो दिस इज इक्विवेलेंट टू, ये मुतरादिफ है निकाह को मुश्किल बनाने के, शादी यानी निकाह उसको मुश्किल बनाने के मुतरादिफ है, ठीक है, उसके हम मानी है ये। और निकाह जब मुश्किल हो जाता है ना तो इसकी वजह से फिर मुआशरे के अंदर जिना आसान हो जाता है। निकाह जहां मुश्किल होगा वहां जिना आसान होगा, और जहां निकाह आसान होगा वहां जिना खुद ब खुद मुआशरे से खत्म हो जाएगा, ठीक है। हमने इस शादी के काम को जो कि एक शरीयत की चीज है और बहुत यानी फायदेमंद चीज है निकाह, तो इसको मुश्किल बना दिया है। इसके नतीजे में ना हमारे मुआशरे के अंदर भी निकाह बहुत जिना बहुत ज्यादा बढ़ गया है, ठीक है। उसमें क्या होता है, एक शादी तो हो जाती है, ठीक है, लेकिन एक शादी जो किसी ना किसी तरह से ले दे करके हो जाती है, अक्सरों की तो शादी हो ही नहीं पाती, तो अब वो जो है जना के मुर्तकिब भी हो सकते हैं और उस जना का फिर जो गुनाह है ना वो फिर वालिदैन के ऊपर पड़ता है, ठीक है, क्योंकि वालिदैन ने ये फॉर्मेलिटीज पूरी ना होने की वजह से शादी नहीं की बच्चे की अपनी, ठीक है। तो अगर बच्चे ने जना कर लिया ना तो उस जना का गुनाह सिर्फ बच्चे को नहीं होगा बल्कि माँ बाप को भी होगा, ठीक है। लेकिन अगर शादी किसी ना किसी तरह से कर दी, कर्ज लेकर कर दी, फलाना कर दिया, निकाह कर दिया, इतना खर्चा करने के बाद निकाह हो गया, अब उस निकाह के अंदर कोई प्रॉब्लम हो गई, अगर कोई खुदा ना खास्ता कोई ऐसा मामला हो गया कि वो निकाह खत्म हो गया, अब दोबारा से कैसे निकाह करें, इतना खर्चा करके तो पहला निकाह हुआ था, इतने पापड़ बेल करके, इतनी मुसीबत करके तो पहला निकाह हुआ था, अब दूसरा निकाह करें कैसे करेगा, ठीक है। तो अब वो बगैर निकाह के रहेगा अपनी जिंदगी, या बेटी है तो बगैर निकाह के रहेगी क्योंकि इतना पैसा ही नहीं है कि दूसरी शादी कर सके उसकी, ठीक है। तो फिर अब बगैर शादी के जो रहेगी, बगैर निकाह के जो रहेगा, तो फिर वो जिना में पड़ सकता है ना कहीं भी जाकर के, ठीक है। तो इस तरीके से ना हम खामखा जो है ना अपने पैर पर खुद कुल्हाड़ी मार रहे होते हैं और इसकी वजह से मुआशरे के अंदर बहुत ज्यादा बुराइयां फैल रही होती हैं और उनको मान नहीं रहे होते हैं। तो शादी आसान करें, आसानी से शादी करें, अल्लाह की खातिर, नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत की खातिर और अपनी खातिर, अपनी आसानी की खातिर, अपनी औलाद की भलाई की खातिर आसान शादी करें। इन चक्करों से ना बाहर निकलना पड़ता है, ये एकदम से नहीं हो जाता, ये एक ऐसी इंटेलेक्चुअल सोच नहीं है कि ख्वाब में आएगा और आप अगले दिन जो है वो उससे निकल आएंगे, नहीं, इसके लिए अपना माहौल तब्दील करना पड़ता है, अपने दोस्त तब्दील करने पड़ते हैं, लोगों के साथ उठना बैठना पड़ता है, वक्त लगाना पड़ता है, तब इस तरीके से ना आपके गिर्द जो है ना एक अच्छा हल्का पैदा हो जाता है जो कि हल्का फिर आपको ऐसे मामलात के अंदर असिस्ट करता है, ठीक है। वरना अगर आप उसी माहौल के अंदर ही रहेंगे और आप अपना किसी अच्छे माहौल के साथ ताल्लुक नहीं बनाएंगे ना तो आप चाहेंगे भी कि मेरी शादी सुन्नत के मुताबिक हो, आप नहीं कर सकते यह काम, आप ये नहीं कर सकेंगे, इसलिए कि इतना प्रेशर आएगा आपके ऊपर वालदैन की तरफ से, बड़ों की तरफ से, दीगर रिश्तेदारों की तरफ से, दोस्तों की तरफ से, कि आप उस प्रेशर को विदस्टैंड नहीं कर सकते, ठीक है। तो इसके लिए जरा पहले से प्री प्लानिंग करनी पड़ती है, पहले से थोड़ा सा अमल करना पड़ता है। तो हम यहीं पर अपनी क्लास को आज की रोकते हैं, इंशाल्लाह बाकी कल लेकर के चलेंगे। क्लास तो बेसिकली यहाँ पे खत्म करना है, अगर किसी को कोई और मशगूलियत है तो आप जा सकते हैं। एक सवाल था मोहम्मद जुनेब साहब का, उन्होंने कल पूछा था, वो मैं जरा स्क्रॉल अप करके देख लेता हूँ। फिर जुनेब साहब क्या था आपका सवाल, اگر عام دنوں میں قرآن خوانی کا اہتمام کر کے آپ صلی اللہ علیہ وسلم سے لے کر پوری امت کو ایصال ثواب کرنا ٹھیک ہے؟ نہیں, اس طرح کا عمل دیکھیں بہت ساری ایسی چیزیں ہوتی ہیں جن کے اندر ہمیں کوئی لکھی ہوئی چیز نظر نہیں آ رہی ہوتی, لیکن ہمارے لیے آسانی ہو جاتی ہے جب ہم اپنے اکابر کے عمل کو دیکھ لیتے ہیں, ٹھیک ہے, کہ ہمارے اکابر نے کبھی اس قسم کا کام کیا کہ نہیں کیا, ٹھیک ہے. تو ہمیں اپنے اکابر کے زندگی میں اس طرح کی مثال نہیں نظر آتی ہے کہیں بھی کہ قرآن خوانی کا اہتمام کر کے بیٹھنا تاکہ ہم نبی صلی اللہ علیہ وسلم کو جو ہے وہ ایصال ثواب کر سکیں, ٹھیک ہے. یہ چیز قرآن خوانی کے ساتھ, یعنی قرآن خوانی کس چیز کو کہتے ہیں؟ بیسیکلی ایک قرآن پڑھنے کی نیت سے بہت سارے لوگ جمع ہوتے ہیں اور بیٹھ کر کے پھر قرآن پڑھتے ہیں اور پھر آخر میں اس کا ایصال ثواب کرتے ہیں, ٹھیک ہے. تو اس کے بارے میں کل ہم نے بات کر لی تھی کہ یہ پسند نہیں فرمایا گیا, بالکل یہ ٹھیک نہیں کہا گیا اس کو, ٹھیک ہے, اس نیت کے ساتھ جمع ہونا, ٹھیک ہے. تو جس کو کرنا ہے ایصال ثواب وہ کرے, ٹھیک ہے, اور انڈیویجلی کرے, بے شک کرے, حتیٰ کہ نبی صلی اللہ علیہ وسلم کی طرف سے جو ہے وہ قربانی کرنا, بقرعید کے اندر لوگ ہیں وہ نبی صلی اللہ علیہ وسلم کی طرف سے قربانی کرتے ہیں, ٹھیک ہے, یعنی طرف سے قربانی کرنا کہ یہ آپ صلی اللہ علیہ وسلم کے اس کا ثواب جو ہے آپ صلی اللہ علیہ وسلم کو پہنچے, ٹھیک ہے. تو وہ ایک الگ چیز ہے, لیکن اس طرح کی جو ہے قرآن خوانی کی نیت سے بیٹھنا پھر سارے ثواب کرنا. قرآن خوانی جو ہے نا, یہ دیکھیں ایک اور بھی بات اس کے اندر آتی ہے ذہن میں کہ یہ محفل ذکر کے کانسیپٹ میں نہیں آتا قرآن خوانی, حالانکہ قرآن پڑھنا جو ہے یہ اللہ تعالیٰ کا ذکر ہے, ٹھیک ہے, لیکن آپ نے کبھی بھی اس طرح سے قرآن یعنی محفل ذکر جو ہے وہ اس کے اندر سارے بیٹھ لوگ بیٹھے قرآن پڑھ رہے ہوں, وہ محفل ذکر کی ڈیفینیشن میں نہیں آتی. محفل ذکر کی ڈیفینیشن کے اندر جو ہے وہ مطلب اللہ تعالیٰ کی یاد کی بات کرنا یا اللہ تعالیٰ کا ذکر کرنا یا تسبیح پڑھ لینا, ٹھیک ہے, تو اس طرح کی چیزیں جو ہے وہ محفل ذکر کی ڈیفینیشن میں تو آتی ہیں, لیکن یہ قرآن ساتھ بیٹھ کر کے پڑھنا اس کو کوئی بھی محفل ذکر کی نہیں دے. اور جو حدیث کے اندر بھی ذکر ہے نا کہ لوگ بیٹھ کر کے اللہ تعالیٰ کا ذکر کر رہے ہیں, پھر اللہ تعالیٰ کے فرشتے, صحیح حدیث موجود ہے کہ فرشتے آتے ہیں, پھر فرشتے آ کر کے جو ہے وہ وہاں پر اسٹیک کرنا شروع کر دیتے ہیں حتیٰ کہ وہ آسمان تک پہنچ جاتے ہیں, پھر اللہ تعالیٰ ان لوگوں سے ان فرشتوں سے کلام کرتے ہیں کہ میرے بندے بیٹھے کیا کر رہے تھے, وہ فرشتے جواب دیتے ہیں, پھر اللہ تعالیٰ اور سوال کرتے ہیں, پھر فرشتے جواب دیتے ہیں. یہ سب کا سب محفل ذکر کے لیے حدیث میں موجود ہے, لیکن یہ قرآن خوانی جو ہے اس کو تو علماء محفل ذکر میں شامل نہیں کرتے ہیں. آج کل بہت بڑے علماء بھی اپنے مساجد و مدارس میں کرواتے ہیں قرآن خوانی. اچھا, یہ میرے علم میں نہیں ہے. کیا عمرہ کر کے ثواب کسی کو بھیجا جائے؟ ٹھیک ہے جی, وہ سارے ثواب کے بارے میں کل کافی بات ہوئی تھی کہ جو بھی ثواب کا کام کیا جائے پھر آخر میں اللہ تعالیٰ سے دعا کر دی جائے کہ اللہ اس کا ثواب جو آپ مجھے دیں گے تو یہ ثواب جو ہے فلانے جو یعنی جن کے وفات ہو گئی ہے ان تک پہنچ جائے. تو اس کے اندر تو ہمارے علماء کے اس کے اوپر اوپینین یہی ہے کہ یہ کر سکتے ہیں. قرآن خوانی بریلی مسلک میں عام ہے. جی جی, آپ زہیب صاحب پھر مجھے الگ سے بتا دیجیے گا آپ کہ آپ کن کی بات کر رہے ہیں تاکہ اس کے بارے میں پھر میں معلوم کر لوں. نیا گھر یا کاروبار شروع کرنے سے پہلے بھی قرآن خوانی نہیں کر سکتے؟ نہیں, قرآن پڑھ سکتے ہیں, قرآن خوانی جو ہے نا یہ بس ہم نے تو علماء سے یہی سنا, یہی دیکھا اور اس کے اندر جو کہ لکھا ہوا بھی ہے. لیکن اسی کے اندر تصحیح بحشتی زیوری کے اندر آگے قرآن خوانی کا باقاعدہ تذکرہ ہے تفصیل کے ساتھ, ٹھیک ہے, تو وہ آپ دیکھ لیجیے گا, جو پیج نمبر ملا تو میں آپ کو بتا دوں گا. جہاں پہ شاید وہ یعنی نیت کے مسائل جہاں پر ہے نا وہاں پر یہ ہے. ہاں, مروجہ قرآن خوانی پیج نمبر 62, ٹھیک ہے, وہ آپ دیکھ لیجیے گا. کسی زندہ کو یعنی پیرنٹس کو نہیں, زندہ کے لیے تو نہیں, زندہ کے لیے نہیں کر سکتے, مردہ کے لیے کر سکتے ہیں, یعنی کسی کی طرف سے آپ عبادت نہیں کر سکتے, ٹھیک ہے. تو ایصال ثواب جو ہوتا ہے وہ مردہ انسان کے لیے کیا نیا گھر. ہاں ٹھیک ہے, چلو ٹھیک ہے, یہاں پہ ہم کلاس ختم کرتے ہیں. انشاءاللہ کل ہم اسی ٹائم پہ ملیں گے, باقی چیپٹر امید ہے کہ کل ختم کر لیں گے. ٹھیک ہے, السلام علیکم و رحمۃ اللہ وبرکاتہ.